ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتا، آج بھی اپنے کاریکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کریں گے۔ آج آپ سورہ آلہ کی آیت کرمانک 1 سے 17 تک کی تلاوت اور اس کا انواد سنیں گے۔ قاری ہیں سورگی محمد صدیق منشاوی۔
بسم اللہ الرحمن الرحیم، سبح اسم ربک الاعلی الذی خلق فسوا والذی قدر فہدا والذی اخرج المرعى فجعله غثاء أحوى سنقرئك فلا تنسى إلا ما شاء فذكر إن نفعت الذكرى سيذكر من يخشى ويتجنبها الأشقى الذي يصلى النار الكبرى ثم اسم ربه فصلى بل تؤثرون الحياة الدنيا والآخرة خير وأبقى
صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ہی پیغمبر، اپنے سروچ پالنہار کے نام کا گنگان کیجئے، جس نے پیدا کیا پھر ٹھیک ٹھاک کیا، جس نے بھاگیہ نردھارت کیا پھر مارگ دکھایا، جس نے ونسپتی اگائی پھر اسے سوکھا اور کالا بنا دیا، پھر ہم آپ کو شیگر ہی اس پرکار قرآن پڑھائیں گے کہ پھر آپ بھولیں گے نہیں، سوائے یہ کہ ایشور ہی یہ چاہے کہ نسندیہ وہ ہر سپشٹ اور چھپی بات کو جانتا ہے، اور ہم آپ کو ہر بھلے کاری کے لیے تیار کر دیں گے، اتہ نصیحت کیجئے، یدی نصیحت لاب پرد ہو، اور شیگر ہی ایشور سے ڈرنے والا ویکتی نصیحت حاصل کر لے گا، کنتو اتینت دربھاگی والا اس سے کترائے گا، وہی جو بڑی آگ میں گر پڑے گا، پھر وہ اس میں نہ تو مرے گا نہ ہی جیے گا، نشچت روپ سے جس نے اپنے آپ کو پوتر بنا لیا وہ سفل ہو گیا، اور جس نے اپنے پالنہار کے نام کا اسمرن کیا پھر نماز ادا کی، نہیں بلکہ تم تو سانسارک جیون کو پراتھمکتا دیتے ہو، جبکہ پرلوک ادھک اتم اور شیش رہنے والا ہے۔
دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ ہمارے پرسارن کو آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9510 کلو ہرٹز پر سن رہے ہیں۔ آج سوموار ہے، تیر ماہ کی 7، ذی قعدہ کی 17 اور جون کی 28 تاریخ۔ دوستوں، ہمارے آج کے کاریکرموں کی روپ ریکھا کچھ اس پرکار ہے۔ سب سے پہلے آپ وشو سماچار سنیں گے، اس کے اپرانت راجنیتک چرچا کا دینک کاریکرم پرسارت کیا جائے گا۔ राजनीतिक चर्चा के उपरांत आप सुनेंगे कार्यक्रम विश्व दर्पण और सभा का अंतिम कार्यक्रम होगा जल संकट। दोस्तों, ये तो थी हमारे आज के कार्यक्रमों की रूपरेखा। अब हम आपको बताएंगे हमारा ईमेल आईडी क्या है। हमारा ईमेल आईडी है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.com/hi। तो दोस्तों, कुछ ही देर में आप रेडियो तेहरान से विश्व समाचार सुनेंगे। अब आप रेडियो तेहरान से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। वरिष्ठ नेता ने कहा कि दुश्मनों ने ईरान से जुड़े कई मुद्दों को लेकर उम्मीदें बांध रखी थी, लेकिन सभी साजिशें नाकाम हो गई। तेहरान का कहना है कि आईएईए के साथ समझौते के बारे में अभी कोई फैसला नहीं लिया गया है। अमरीकी लड़ाकू विमानों की बमबारी में हश्दुशाबी के कई जवान शहीद हो गए हैं। नई दिल्ली द्वारा सीमा पर 50,000 अतिरिक्त जवानों की तैनाती के फैसले से भारत चीन के बीच तनाव में वृद्धि हो सकती है। और अब आप मरियम मेहरदादी और अख्तर अब्बास से विस्तार से समाचार सुनिए।
इस्लामिक क्रांति के वरिष्ठ नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामनाई का कहना है कि कोरोना और विषम आर्थिक स्थिति के दौरान चुनाव के मुख्य विजेता के रूप में ईरानी राष्ट्र ने देश के दुश्मनों और उसके एजेंटों को पराजय और नाकामी का सामना कराया। ईरान के सुप्रीम लीडर से सोमवार को न्यायपालिका के प्रमुख और वरिष्ठ अधिकारियों ने न्यायपालिका सप्ताह के अवसर पर मुलाकात की। इस मुलाकात में सुप्रीम लीडर ने अमरीकी, ब्रिटिश और कुछ रूढ़िवादी देशों के मीडिया सहित हजारों प्राचारिक संसाधनों के सक्रिय होने तथा चुनाव से जनता को दूर करने के लिए कुछ विश्वासघाती ईरानियों को इस्तेमाल करने को दुनिया में अभूतपूर्व करार दिया और कहा कि इन लोगों ने आर्थिक समस्याओं, योग्यता की पुष्टि जैसे मुद्दों से उम्मीदें लगा रखी थीं। सुप्रीम लीडर ने कोरोना की समस्या और इससे विशेषज्ञों के हिसाब किताब के आधार पर चुनाव में केवल 10% के ही प्रभावित होने का जिक्र करते हुए कहा कि इन सारी बातों के बावजूद जनता सुबह से ही भव्य रूप से लंबी लंबी लाइनों में नजर आई और उन्होंने इतिहास रच दिया और जनता ने चुनाव को बहिष्कार करने वालों, विरोधियों और रोड़े अटकाने वालों के सीने पर जबरदस्त मुक्का रसीद कर दिया। सुप्रीम लीडर ने चुनाव के दौरान की कुछ घटनाओं को अनुभव और पाठ का कारण करार दिया और कहा कि प्रत्याशियों के बीच होने वाली डिबेट में अलग अलग विचार दिखे, इन सब के साथ ही सारे प्रत्याशी दुश्मनों के प्रोपेगेंडों के बावजूद एक ही मत पर नजर आए कि देश की आर्थिक स्थिति का हल मुमकिन है और इसके लिए कोई बंद गली नहीं है। इस्लामिक क्रांति के वरिष्ठ नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामनाई ने अमेरिका में चुनाव प्रतिस्पर्धा तथा प्रत्याशियों का एक दूसरे को गाली गलौज देने को याद किया और कहा कि अमेरिकी अच्छे उदाहरण नहीं हैं, इसीलिए राजनीतिक मामलों में सम्मान और शिष्टाचार के साथ तथा अपमान और आरोप के बिना ही बात कहनी चाहिए, न ये कि अमरीकी और ट्रंप की गाली गलौज की शैली का इस्तेमाल किया जाए। सुप्रीम लीडर ने इसी तरह शहीद आयतुल्ला बहिश्ती को बुद्धिजीवी, विचारक, अहम हस्ती, वास्तविक क्रांतिकारी, मोमिन और प्रभावी व्यक्ति करार दिया और कहा कि शहीद बहिश्ती ने इस्लामी न्यायपालिका का गठन करके बहुत कठिन काम किया और उन्होंने देश के संविधान का निर्माण करके देश और जनता पर बहुत बड़ा एहसान किया और उनके इस कार्य की सराहना की जानी चाहिए।
ईरान का कहना है कि अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी आईएईए के साथ कोई समझौता करना है या नहीं, या एजेंसी के साथ सहयोग जारी रखा जाएगा, या किस तरह से सहयोग जारी रखा जाएगा, इस बारे में अभी कोई फैसला नहीं किया गया है। इरना की रिपोर्ट के अनुसार इस्लामी गणतंत्र ईरान के विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे ने सोमवार को साप्ताहिक प्रेस कॉन्फ्रेंस में आईएईए के साथ ईरान के समझौते की समयावधि बढ़ाए जाने की संभावना के बारे में पूछे गए सवाल के जवाब में कहा कि अब सामने वाले पक्ष की बारी है कि वो राजनीतिक फैसला ले। विदेश मंत्रालय के प्रवक्ता ने अमरीका की ओर से आईआरआईबी की साइटों को बंद करने के बारे में कहा कि यह मामला ईरान जैसे स्वतंत्र देश की आवाज के मुकाबले में अमरीका की घमंडी लोगों की बेबसी तथा अभिव्यक्ति की स्वतंत्रता के बारे में उनके दावों के झूठे तथा दोहरे मापदंड का चिन्ह है। प्रवक्ता सईद खतीबजादे ने ईरान के पश्चिमोत्तर शहर सदश्त शहर पर बासी शासन के रासायनिक हमले की बरसी के बारे में कहा कि यह दिन हमेशा के लिए मानवाधिकारों के झूठे दावों के लिए लज्जा और शर्म के दिन के तौर पर बाकी रहेगा।
आईआरजीसी के कमांडर इन चीफ मेजर जनरल सलामी का कहना है कि आईआरजीसी ने 7000 किलोमीटर तक उड़ान भरने वाले ड्रोन को बनाने में कामयाबी हासिल कर ली है जो हर क्षेत्र में उतरने की ताकत रखता है। जनरल सलामी ने नूरा वैक्सीन के अनावरण कार्यक्रम में कहा कि आईआरजीसी ने 7000 किलोमीटर तक उड़ान भरने वाले ड्रोन विमान को तैयार कर लिया है। इस कार्यक्रम में आईआरजीसी की विज्ञान और तकनीक के क्षेत्र में कई उपलब्धियों का अनावरण किया गया। कार्यक्रम एरोस्पेस के क्षेत्र में आईआरजीसी की उपलब्धियों का अनावरण करने के बाद उनका कहना था कि आज हमारे पास ऐसे बड़े ड्रोन विमान हैं जो 7000 किलोमीटर तक आ जा सकते हैं और दुनिया के किसी भी कोने में उतर सकते हैं। जनरल सलामी का यह बयान ऐसी स्थिति में सामने आया है कि 21 मई 2021 को आईआरजीसी ने गजा या शहीद 149 नामक एक दैत्यकार ड्रोन विमान का अनावरण किया था।
सीरिया इराक सीमा पर स्थित बुकमाल शहर पर अमरीका द्वारा की गई बमबारी में इराकी स्वयंसेवी बल हश्तुशावी के 4 जवान शहीद हो गए हैं। प्राप्त रिपोर्ट के मुताबिक सोमवार की सुबह अमरीका द्वारा सीरिया इराक सीमा पर स्थित बुकमाल शहर में मौजूद इराकी स्वयंसेवी बल हश्तुशावी की सैन्य छावनी पर किए गए हवाई हमले में हश्तुशावी के 4 जवान शहीद हो गए हैं जबकि 3 अन्य घायल भी हुए हैं। इस बीच सीरिया के समाचार सूत्रों का कहना है कि अमरीकी युद्धक विमानों द्वारा सोमवार को की गई बमबारी में सीरिया के आम नागरिकों के घरों को भी नुकसान पहुंचा है। अमरीका के इस पार्श्विक हमले में एक मासूम बच्चे की मौत भी हो गई है जबकि 3 आम नागरिक घायल हुए हैं।
भारत ने चीन के खिलाफ भी डिफेंसिव ऑफेंस रणनीति अपनाने का मन बना लिया है। यही कारण है कि नई दिल्ली ने 50,000 अतिरिक्त जवानों को चीन की सीमा पर तैनात किया है। प्राप्त रिपोर्ट के अनुसार भारत ने एक अभूतपूर्व कार्रवाई करते हुए कम से कम 50,000 अतिरिक्त सैनिकों को चीन की सीमा पर भेजा है। न्यूज एजेंसी ब्लूमबर्ग ने अपनी रिपोर्ट में भारत द्वारा उठाए गए इस कदम को अभूतपूर्व और ऐतिहासिक बताया है। ब्लूमबर्ग ने 4 अलग अलग सूत्रों के हवाले से कहा है कि भारत ने पिछले कुछ महीनों में चीनी सीमा से सटे 3 अलग अलग इलाकों में भारी संख्या में सैन्य टुकड़ियों और युद्ध विमानों को तैनात किया है।
भारतीय मीडिया रिपोर्टों के मुताबिक नई दिल्ली ने नए मिसाइल अग्नि प्राइम का सफल परीक्षण किया है। सोमवार की सुबह 10:55 पर ओडिशा के तट पर अग्नि श्रृंखला के एक नए मिसाइल अग्नि प्राइम का सफल परीक्षण किया गया।
बांग्लादेश की राजधानी ढाका में रविवार देर रात हुए एक विस्फोट में कम से कम 7 लोगों की मौत हो गई और दर्जन से अधिक लोग घायल हो गए। प्राप्त रिपोर्ट के अनुसार बांग्लादेश की राजधानी ढाका में रविवार देर रात हुए एक विस्फोट में कम से कम 7 लोगों की मौत हो गई और लगभग 100 लोग घायल हो गए।
सीरिया के हमीम एयरबेस में 31 मिग विमानों की तैनाती और भूमध्य सागर में युद्धक विमानों के युद्धाभ्यास में शामिल होने के बाद एक रूसी टीकाकार ने इन कार्रवाइयों के पीछे मास्को के लक्ष्यों को बयान किया। विक्टर बारांतिस ने रूसी वेबसाइट पोलित रूसिया से बात करते हुए बल दिया कि मास्को की इस कार्रवाई का मकसद यह है कि भूमध्य सागर के क्षेत्र में मास्को अपनी ताकत बढ़ाने का इरादा रखता है। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
राजनीतिक चर्चा के दैनिक कार्यक्रम में आपका स्वागत है। मैं हूं मोहम्मद अली कुम्मी। हमारी चर्चा न्यायपालिका प्रमुख की सुप्रीम लीडर से मुलाकात, अमेरिका की 92 वेबसाइटों को ब्लॉक करने की कोशिश और कोरोना वायरस के डेल्टा वेरिएंट के खतरे पर केंद्रित है। پہلے نیائپالیکا پرمکھ کی سپریم لیڈر سے ملاقات۔ اس ملاقات میں سپریم لیڈر آیت اللہ العظمیٰ خامنائی نے حالیہ سمپن چناؤ کو جنتا کی بھاگیداری کا شاندار جلوہ بتاتے ہوئے کہا کہ ایرانی جنتا نے بہت بڑا کارنامہ کیا ہے۔ پیش ہے ایک رپورٹ ساتھی اختر عباس کی زبانی۔
اسلامی کرانتی کے سپریم لیڈر آیت اللہ العظمیٰ سید علی خامنائی نے حالیہ سمپن چناؤ کو جنتا کی بھاگیداری کا شاندار جلوہ بتاتے ہوئے کہا کہ ایرانی جنتا نے بہت بڑا کارنامہ انجام دیا ہے۔ ایران میں نیائپالیکا کے راشٹری دیوس کے موقع پر نیائپالیکا پرمکھ سہت انے بڑے ادھیکاریوں کے بیچ اسپیچ میں سپریم لیڈر نے کہا کہ حالیہ چناؤ واسطو میں شاندار کارنامہ تھا جسے ایرانی جنتا نے انجام دیا۔ آیت اللہ العظمیٰ سید علی خامنائی نے پشچمی میڈیا کی اور سے حالیہ چناؤ میں جنتا کی بھاگیداری کے بارے میں کیے گئے نکاراتمک پرچار کو نرتھک بتاتے ہوئے کہا کہ حالیہ چناؤ کی اہمیت کا انکار کرنے کی بہت کوشش کی گئی، خط لکھے گئے اور سوشل میڈیا پر باتیں ہوئیں، لیکن سب بیکار ثابت ہوئیں کیونکہ چناؤ پر نظر رکھنے والے ٹیکہ کار سچائی کو اچھی طرح جانتے ہیں۔ انہوں نے امریکہ، برٹین اور شیتر کے رونی وادی دیشوں کے سینکڑوں ریڈیو اور ٹیلی ویژن چینلوں کی اور سے ایران کے چناؤ کے خلاف پروپیگنڈا ابھیان کی اور اشارہ کرتے ہوئے کہا کہ دنیا میں کب ایسا ہوتا ہے کہ ورودھیوں کی پربھاوی و سکریہ پروپیگنڈا مشینری صرف ایک کام میں لگ جائے کہ لوگوں کو چناؤ میں بھاگ لینے سے روکے۔ سپریم لیڈر آیت اللہ العظمیٰ سید علی خامنائی نے کہا کہ دشمن کی پروپیگنڈا مشینری نے جنتا کی بھاگیداری کو کم کرنے کے لیے جنتا کی آرتھک سمسیاؤں کو ٹارگٹ کیا تھا۔ انہوں نے پوری کوشش بھی کی، انہوں نے 20-25% ٹرن آؤٹ کی امید لگا رکھی تھی، لیکن ان کی امیدیں پوری نہیں ہوئیں۔ انہوں نے کہا کہ ٹیکہ کاروں کے مطابق 10% ووٹروں نے کرونا کی وجہ سے ووٹ نہیں ڈالے۔ مشکلوں کے باوجود جنتا نے چناؤ میں بھرپور طریقے سے بھاگ لے کر بڑا کارنامہ کیا اور چناؤ کے بائیکاٹ کے لیے اکسانے والوں کو زوردار تھپڑ رسید کیا۔ سپریم لیڈر نے 18 جون کے چناؤ کے امیدواروں کی کامیابی اور ناکامی کی طرف اشارہ کرتے ہوئے کہا کہ چناؤ میں اصل وجیتا ایرانی راشٹر اور وہ سبھی لوگ ہیں جنہوں نے چناؤ کو جوشیلا بنایا اور جنتا کو چناؤ سے دور رکھنے کی کوشش کرنے والوں کی امیدوں پر پانی پھیر دیا۔ آیت اللہ العظمیٰ سید علی خامنائی نے ایران کے چناؤ کے بارے میں ایک امریکی ادھیکاری کے بیان کا ذکر کرتے ہوئے کہا کہ امریکی چناؤ کی فضیحت ساری دنیا کے سامنے ہے اور آج یہ کخیات لوگ ایران کے چناؤ کے بارے میں زبان کھول رہے ہیں اور اس میں کمی نکالنے کی کوشش کر رہے ہیں۔ انہوں نے کہا کہ اتنی فضیحت کے بعد امریکہ کس منہ سے چناؤ کی بات کرتا ہے۔ اسلامی کرانتی کے سپریم لیڈر نے 28 جون 1981 کو آتنکوادیوں کے ہاتھوں ایران کی 72 ہستیوں کی شہادت، جن میں نیائپالیکا پرمکھ آیت اللہ بہشتی بھی تھے، ذکر کرتے ہوئے کہا کہ آتنکوادیوں نے ایرانی جنتا کے خلاف گھنونے اپرادھ کیے تھے۔ انہوں نے کہا کہ جن ہتھیاروں نے اپنے آتنکی کرتیوں کی ذمہ داری قبول کی تھی، وہی تتو آج یورپی دیشوں میں مانو ادھیکار کی رکشا کا دعویٰ کرتے ہوئے کھلے عام پھر رہے ہیں۔ سپریم لیڈر نے کہا کہ فرانس سہت دوسری یورپی سرکاروں کو شرم آنی چاہیے کہ آتنکوادیوں کا سمرتھن کرتے ہوئے کس منہ سے مانو ادھیکار کی رکشا کا دم بھرتی ہیں۔
امریکہ اسرائیل کے اپرادھ کے سمبندھ میں لوگوں میں جاگرکتا سے گھبرایا ہوا ہے۔ اس نے 92 ویب سائٹیں بلاک کی جو اسرائیل کے اپرادھ کی اور سے لوگوں کو جاگرک بنا رہی ہیں۔ امریکہ کی اس کرتوت سے فریڈم آف اسپیچ کے اس کے دعوے کی پول کھل گئی ہے۔ پیش ہے بیروت سے حسن عظیم زادے کی رپورٹ، ساتھی حسن عباس کی زبانی۔
بیروت میں 20 چینلوں اور ویب سائٹوں کے بڑے ادھیکاریوں نے ایک بیٹھک میں فلسطین کی پیڑت جنتا اور پرتیرودھ کی سمرتھک ویب سائٹوں کو بلاک کرنے کی امریکی شاسن کی کارروائی کی کڑے شبدوں میں نندا کی۔ بیت المقدس اور اتگرہت فلسطین کا سمرتھن کرنے کی وجہ سے ہی امریکہ ہمارا دشمن ہے، کیونکہ امریکہ زائونیوں کا سبھی اپرادھوں میں کھل کر ساتھ دیتا ہے۔ امریکہ کے اس قدم کا لکش جنمت کو جاگروک بنانے والے میڈیا کو بلاک کرنا ہے، جس سے پتا چلتا ہے کہ یہ میڈیا حلقے لوگوں کو جاگروک بنانے کے صحیح راستے پر بڑھ رہے ہیں، نہ کہ امریکی لکشوں کی اور۔ اس بیٹھک میں شامل لوگوں نے کہا کہ بلاک ہوئی سائٹوں کا 24 گھنٹے سے کم سمے میں پھر سے شروع ہونا امریکہ کے غیر قانونی قدم و دھاوے کے خلاف ان سائٹوں کے بیچ سمنوائے و طاقت کا پتہ دیتا ہے۔ امریکی پرجاتنتر کا دوغلا پن اسی سے ظاہر ہے۔ ابھی ویکتی کی سوتنترتا اور سوچناوں کے آزادانہ طور پر آدان پردان کو سچارو بنانے کے لیے ضروری ہے کہ امریکہ کی اس کرتوت کی انتراشٹری میڈیا حلقے نندہ کریں۔
لا تستطيع ان تتحمل رأي آخر۔
امریکی سرکار اپنے ہتوں کے خلاف کسی بھی نظریے کو سہن نہیں کر پاتی۔ امریکی سرکار کی یہ کرتوت پہلی بار نہیں ہے، لیکن دنیا کے سبھی میڈیا کے لیے ایک گمبھیر چیتاونی ہے کہ امریکہ جب بھی اس کے ہت خطرے میں پڑیں گے ابھی ویکتی کی سوتنترتا کو دبا دے گا۔ پچھلے ہفتے امریکی نیائے منترالے نے فلسطین اور پرتیرودھ کی سمرتھک 92 سائٹوں کو بلاک کر دیا۔ پرتیرودھ کے سمرتھک میڈیا کے ادھیکاریوں کا کہنا ہے کہ امریکہ کی اس غیر قانونی کرتوت کا جنمت تک صحیح سوچنا پہنچانے اور اسے جاگروک بنانے کے ان کے سنکلپ پر کوئی اثر نہیں پڑے گا۔ بیروت سے IRIB نیوز کے لیے حسن عظیم زادے کی رپورٹ۔
افغانستان میں کورونا وائرس کی چپیٹ میں آنے اور اس سے مرنے والوں کی تعداد بڑھ رہی ہے، تو دوسری اور اس دیش میں ڈیلٹا ویریئنٹ کے معاملے بڑھتے جا رہے ہیں۔ پیش ہے کابل سے بہنام یزدانی کی رپورٹ، ساتھی روش زیدی کی زبانی۔
افغانستان میں کورونا وائرس کی چپیٹ میں آنے اور اس سے مرنے والوں کی تعداد بڑھ رہی ہے۔ ان دنوں افغانستان میں کورونا وائرس کے کیس کے درج ہونے والے آنکڑے اس دیش میں اس وائرس کے پھیلنے کے سمے کی تلنا میں بہت زیادہ تیزی سے بڑھ رہے ہیں۔ افغانستان کے سواستھ منترالے کا کہنا ہے کہ دیش حال ہی میں ڈیلٹا ویریئنٹ کا پتہ لگانے کی شمتا سے سمپن ہوا ہے۔ مثال کے طور پر کیندریہ لیب میں ٹیسٹ ہوئے 19 سیمپل میں 8 برٹش ویریئنٹ کے اور 11 ڈیلٹا ویریئنٹ کے تھے، جس سے افغانستان میں ڈیلٹا کے پھیلتے دائرے کا پتا چلتا ہے۔ دیش میں کورونا وائرس کے بڑھتے کیس اور اس کے خطرناک روپ اختیار کرنے کی ایک وجہ یہ بھی ہے۔ افغانستان میں پچھلے 24 گھنٹے میں کورونا سے 80 لوگوں کی موت ہوئی ہے، حالانکہ ایکسپرٹس کا ماننا ہے کہ اصل آنکڑا اس سے زیادہ ہے۔ افغانستان کے سواستھ منترالے کا کہنا ہے کہ دیش کے کورونا وائرس کے وشیش اسپتالوں میں سارے بیڈ بھر چکے ہیں۔ کابل سے IRIB کے لیے بہنام یزدانی کی رپورٹ۔
اور اب بھارت کا رخ کرتے ہیں۔ دلی سہت کئی راجیوں میں کورونا کے کم ہوتے معاملوں کے بیچ کورونا سے جڑی پابندیوں میں چھوٹ دی جا رہی ہے، جبکہ دیش میں کورونا وائرس کے ڈیلٹا اور ڈیلٹا پلس ویریئنٹ کا خطرہ بنا ہوا ہے۔ لوگوں کی اور سے کورونا پروٹوکال کی اندیکھی جاری ہے۔ پیش ہے دلی سے شمشاد کاظمی کی رپورٹ۔
بھارت میں کورونا کے نئے معاملوں میں نرنتر کمی کے بیچ پرتیبندھوں میں ڈھیل دی جا رہی ہے، جبکہ دیش میں ڈیلٹا اور ڈیلٹا پلس وائرس کا خطرہ بنا ہوا ہے۔ آج سے راشٹریہ راجدھانی نئی دلی میں، جہاں کورونا کے نئے معاملے 100 سے کم اور مرتکوں کی سنکھیا 10 سے کم رہی ہے، ان لاک کی 5ویں پرکریا آرمبھ ہوئی، جس کے انترگت جم اور یوگا سنستھانوں کو 50% کی اپستھتی کے ساتھ کھولنے کی انومتی دی گئی ہے۔ اس کے اترکت میرج ہال، بینکویٹ ہال اور ہوٹلوں میں ادھک سے ادھک 50 لوگوں کے ساتھ وواہ سماروہ آیوجت کرنے کی بھی انومتی دی گئی ہے۔ दिल्ली के अतिरिक्त राजस्थान, कर्नाटक और तमिलनाडु में भी अनलॉक की प्रक्रिया आरंभ हुई। राजस्थान में शर्तों के साथ धार्मिक स्थलों को भी खोल दिया गया है। दिल्ली के सभी बाजार और व्यापारिक प्रतिष्ठान खोल दिए गए हैं, जहां लोगों की भीड़ एक बार फिर कोरोना प्रोटोकॉल की अनदेखी कर रही है, जो चिंता का कारण है। अखिल भारतीय स्वास्थ्य विज्ञान अनुसंधान के महानिदेशक डॉक्टर गुलेरिया ने कोरोना की तीसरी लहर के प्रति खबरदार किया है और सार्वजनिक स्वास्थ्य विभाग को और मजबूत बनाने और बीते समय में मिले सबक से सीख लेने को कहा है।
I think what we need to do is look ahead and see how we can strengthen our public health system, keeping in mind the lessons that we've learned from the past.
भारत में पिछले 24 घंटे में कोरोना के 46,148 नए मामले सामने आए और 979 कोरोना रोगियों की मौत हुई है। इस समय भारत में कोरोना के 5,72,994 संक्रमितों का उपचार हो रहा है और इस बीमारी से ठीक होने वालों की दर 96.80% तक पहुंच गई है। कोरोना से भारत में अब तक 3,96,780 रोगी जिंदगी की बाजी हार गए हैं। भारत में अब तक 40,63,71,279 सैंपल की जांच हो चुकी है, जबकि अब तक 32,36,00,000 से अधिक लोगों को कोरोना के टीके लगाकर भारत सबसे अधिक वैक्सीनेशन वाला विश्व का पहला देश बन गया है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
और इसी के साथ राजनीतिक चर्चा का ये कार्यक्रम यहीं पर समाप्त हुआ। ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। अब पेश है प्रोग्राम विश्व दर्पण, जिसके बाद आप सुनेंगे सभा का आखिरी प्रोग्राम जल संकट।
विश्व दर्पण। दोस्तों, कार्यक्रम विश्व दर्पण में आपका स्वागत है। मैं हूं अहमद अब्बास। कार्यक्रम में आज हम बात करेंगे ईरान में बनने वाली कोरोना वैक्सीन की। बुधवार को ये खबर अचानक मीडिया में आ गई कि ईरान के सुप्रीम लीडर आयतुल्लाह लुज़्मा खामेनेई ईरान की बनी हुई कोरोना वैक्सीन का पहला डोज लेने वाले हैं। खबर का ऐलान ईरान के मेडिकल विभाग के वरिष्ठ अधिकारी ने किया। खबर यह थी कि डायरेक्टर एकेडमी ऑफ मेडिकल साइंसेज ऑफ ईरान डॉक्टर अली रजा मरंदी ने कहा है कि इस्लामी क्रांति के नेता आयतुल्लाह लुज़्मा खामेनेई आने वाले दिनों में कोरोना वायरस की ईरानी वैक्सीन का पहला डोज इंजेक्ट करवाएंगे। इसके बाद शुक्रवार को यह खबर ईरान ही नहीं अंतर्राष्ट्रीय मीडिया में छा गई कि सुप्रीम लीडर आयतुल्लाह लुज़्मा खामेनेई ने ईरानी कोरोना वैक्सीन कोव ईरान बरकत की पहली डोज लगवाई। उन्होंने शुक्रवार को सुबह कोव ईरान बरकत की पहली डोज लगवाते हुए कहा, इस राष्ट्रीय कारनामे का सम्मान करना चाहिए।
इन इफ्तिखार मिल्ली रो बे मानोय वाकई कलमे खास बेदारी।
सुप्रीम लीडर ने शुक्रवार को कोविड 19 का टीका कोव ईरान बरकत लगवाने के बाद उन सभी लोगों का शुक्रिया अदा किया जिनकी कोशिशों से ये राशि गौरव हासिल हुआ। उन्होंने कहा, शुरू से ही गैर ईरानी टीका लगवाने में मेरी रुचि नहीं थी, इसलिए मैंने कहा कि ईरानी टीके के तैयार होने का इंतजार करूंगा ताकि इस राष्ट्रीय गौरव का सम्मान हो, और जब देश के भीतर इलाज और पूर्व रोकथाम की सुविधा है तो क्यों न उससे फायदा उठाया जाए।
امکان پیشگیری یا امکان علاج در داخل کشور داریم، چرا باید از اون استفاده نکنیم؟
آیت‌الله لزمان خامنه‌ای نے کہا کہ ضرورت پڑنے پر ایرانی ٹیکے کے ساتھ ودیشی ٹیکا لگوانے میں کوئی حرج نہیں ہے، لیکن ہمیں ایرانی ٹیکے کا سمان کرنا چاہیے اور سبھی کرمٹھ جوان ویگیانکوں اور ان سبھی سینٹروں کا شکریہ ادا کرتا ہوں جن کا اس ٹیکے کو بنانے میں یوگدان رہا.
یعنی اون وقتی کہ به حسب تقسیم طبیعی واکسن در کشور نوبت به ما میرسه اون وقت بگذنه.
سپریم لیڈر کا کہنا تھا کہ ایرانی ٹیکہ لگوانے کے ساتھ ساتھ اس بات پر بھی میری تاکید تھی کہ جب میری باری آئے تبھی مجھے ٹیکہ لگایا جائے. ایشور کی کرپا سے آج 80 سال سے زیادہ عمر والوں اور ہماری عمر کے لوگوں کو ٹیکہ لگ چکا ہے اور شاید ہی کوئی بچا ہو کہ جس نے ٹیکہ نہ لگوایا ہو. سپریم لیڈر نے ٹیکہ بنانے سے سمبندھت ویگیانک دستاویز کے رجسٹریشن پر بل دیا. ان کا کہنا تھا کہ صحیح سمے پر تیزی سے پربھاوی ٹیکہ بنانے کے ساتھ ہی اس کے ویگیانک لیکھ کو بھی تیار کر کے پرکاشت کرنا چاہیے تاکہ دنیا کو اس کارنامے کے بارے میں پتا چلے. کوویران برکت ایران کے جوان ویگیانکوں کی کوششوں سے کووڈ 19 کا بننے والا ٹیکہ ہے. اس ٹیکے کو دیش کے سمبندھت وبھاگ سے استعمال کی اجازت مل چکی ہے. اس ٹیکے کے استعمال کی اجازت کے ساتھ ہی ایران دنیا کا چھٹا دیش بن گیا ہے جو کووڈ 19 کے ٹیکے کا اتپادن کر رہا ہے. خامنئی ڈاٹ آئی آر سے وارتہ کرتے ہوئے اکیڈمی آف میڈیکل سائنسز کے ڈائریکٹر ڈاکٹر مرندی نے کہا کہ کورونا وائرس کی ایرانی ویکسین کوو ایران برکت کے استعمال کی منظوری منسٹری آف ہیلتھ اینڈ میڈیکل ایجوکیشن سے حاصل کی جا چکی ہے.
یہ واکسن ایرانی کی بحمدللہ شد و دیگه تونست اون واحی مصرف استراریشو بگیره از همه کشورهای دنیا.
ڈاکٹر مرندی نے آگے بتایا کہ اسلامی کرانتی کے نیتا کی ایرانی ویکسین ہی لگوانے پر خاص تاکید ہے. یہ ویکسین ایران کے یوا ویگیانکوں کی محنتوں کا پھل ہے جو شریر میں بھرپور امیونٹی پیدا کرتی ہے. آیت اللہ نظمہ خامنئی شروع سے ہی اس بات پر زور دے رہے ہیں کہ دیش کے بھیتر کورونا وائرس کی ویکسین بنائی جائے. وہ بار بار سمبندھت لوگوں کا اتساہ بڑھاتے رہے. آیت اللہ نظمہ خامنئی نے ایرانی ویگیانکوں کی تعریف کی اور کہا کہ ہمارے یوا ویگیانک اس انتظار میں نہیں بیٹھے کہ باہر سے ویکسین مل جائے بلکہ شروع سے ہی محنت میں لگ گئے.
جوانهای ما منتظر نموندن کہ دستهای بخیل خارجی ها به ما ویکسین بفروشن.
سپریم لیڈر کا کہنا ہے کہ ہمارے نوجوان اس انتظار میں نہیں بیٹھے کہ کنجوس ودیشی ہاتھ ہمیں ویکسین بیچیں. جیسا کہ آپ نے دیکھا کہ ادھیکاریوں نے بتایا کہ ایک انتراشٹریہ سینٹر سے انہوں نے ٹیکہ خریدا, پیسے بھی دے دیے, پھر بھی ٹیکہ نہیں ملا. مطلب یہ کہ دنیا ایسی ہے. مائکرو بایولوجسٹ تمکین زہرا نے سحر ٹی وی کے کارکرم میں بولتے ہوئے ایرانی ویکسین کے بارے میں مہتوپورن بندوؤں کو ریکھانکت کیا.
یہ بہت پازیٹو ایکٹ کے جو ایج گروپ نکلا ہے ایوریج وہ 30 ایئرس کا تھا ان سائنٹسٹ کا, ریسرچ ورکرس کا, جو اس وقت کوویران برکت پہ کام کر رہے ہیں. آل دو اس پہ پروجیکٹ پہ کام کرنے والوں کی تعداد 630 to 650 ہے. میں اس لیے کہنا چاہوں گی کہ اپریسیشن سب کا حق ہے. تو اس پہ کام کرنے والے جو ٹوٹل نمبر ہیں وہ 630 to 650, لیکن 200 وہ سائنٹسٹ یعنی ایوریج جو 30 ایئرس کے اراؤنڈ. بات یہ ہوتی ہے کہ اس چھوٹی ایج میں اگر ہم سائنٹیفکلی دیکھیں تو یہ ایج بہت چھوٹی کاؤنٹ ہوتی ہے. یعنی سائنس کی دنیا میں, ریسرچ کی دنیا میں ایک وہ ایج ہے جب ہم پورے ارتقائی منازل پہ نہیں ہوتے, جسے کہہ سکتے ہیں کہ ٹیکنالوجی میں بہت زیادہ انفارمیشن یا بہت زیادہ علم تک رسائی اس ایج میں پاسبل نہیں ہے. بیسک ریسرچ ہوتی ہے, اس کے بعد آپ سیکنڈ یا تھرڈ اسٹیج پہ ہوتے ہیں. لیکن ایران میں جو ویکسین پہ کام کیا گیا اور جو 30+ ایج گروپ تھا, اس نے ثابت کیا ہے کہ یہاں پہ جو انفارمیشن کا انالیسز ہے اور اس کے اوپر جو کام کرنے کی صلاحیت ہے وہ چھوٹی ایج میں بھی پاسبل ہے. یعنی ایک یہ جو سمپل ایک فینومینا تھا اس کا بھی بریکیج یہاں پہ نظر آ رہا ہے. ایک تو یہ کہ ویکسین بہت شاندار, میں اس حوالے سے بات کروں گی کہ کوو برکت چونکہ ہول وائرس ویکسین ہے, اس کے ساتھ میں اگر ہم دوسری ویکسین ایران کی دیکھیں جو ان آل 6 ہیں, تو انہوں نے دو پروسپیکٹ کور کیے ہیں, ایک ہول وائرس ویکسین اور ایک پروٹین یعنی ایک اسپیسیفک پارٹ آف وائرس کو لے کے جو اس پہ کام ہو رہا ہے. تو یہ دونوں آسپیکٹ کور کر لیں گے انشاءاللہ تو ایران میں سمجھیں کرونا فری کنٹری بننے والا ہے. تو اس ریسرچ کے اندر بہت ینگ ایج گروپ یعنی 30 اراؤنڈ جو ایوریج ایج ہے اس کا کام کرنا, اس کا خامنئی صاحب کو اس طرح اپریشیٹ کرنا کہ انہیں کی ویکسینس کو ایکسیپٹ کرنا, یہ بہت بڑی چیز.
تہران استھت ورشٹھ پاکستانی ٹیکہ کار سید راشد عباس نقوی کے انوسار ایران نے بہت بڑی کامیابی حاصل کی ہے.
اتنی باریک بینی سے انہوں نے چیزوں کو محسوس کیا کہ یہ کرنا چاہیے تاکہ اس سے پیغام جائے. یعنی ایک تو ان سائنٹسٹ آج ایک محاورہ استعمال ہوتا ہے اردو میں سیروں خون بڑھ جانا, یعنی آج ان سائنٹسٹ کے کیا سیروں خون نہیں بڑھا ہوگا جب انہوں نے دیکھا ہوگا کہ ان کا رہبر دنیا کی 23-24 اتنی ٹاپ کی ہے ویکسین تیار ہیں لیکن رہبر نے انتخاب کیا اپنی ویکسین کا, میرے قائد نے میرے رہبر نے میری چیز کو پسند کیا ہے. اور یہ میں سمجھتا ہوں کہ سیاسی طور پہ بھی ایک بہت بڑا پیغام ہے ان طاقتوں کے لیے. میں اقتصادی نقطہ نگاہ سے بھی کہتا ہوں کہ اس کو نہیں بھولنا چاہیے کہ ایران کے خلاف پابندیوں کے اس دور میں انہوں نے ویکسین دینے میں بھی اور ویکسین کی ٹیکنالوجی یا ویکسین کے بارے میں ابتدائی انفارمیشن دینے کے بارے میں بھی جو تعصب برتا ہے وہ بھی رہبر انقلاب نے اس کا جواب دیا کہ ہم انتظار کر لیں گے لیکن تمہارے سامنے گھٹنے نہیں ٹیکیں گے. دیکھیں خود کفالت ایک بنیادی نعرہ ہے یعنی ایران کا رہبر انقلاب اسلامی کا, بلکہ میں اس کا انقلاب کی ان سلوگنز میں سے ہے کہ جو خمینی رحمۃ اللہ علیہ کے سلوگن سے کہ مامی توانی وی کین ڈو, ہم کر سکتے ہیں. یہ وہ سلوگن ہے کہ جو شروع کے انقلاب کا سلوگن ہے اور یہ وہی سلوگن ہے کہ اس کا ریزلٹ مل رہا ہے اور اس ریزلٹ میں مزید تیزی لانے میں ان سامراجی طاقتوں کا بھی ہاتھ ہے. یعنی بعض چیزوں میں تو انہوں نے جان بوجھ کے جس چیز کو روکا اس میں ظاہر ہے ملک کے اندر اور سپیڈ اپ ہوئی چیزیں. اگر وہ آسانی سے میسر ہوتی تو شاید اتنی توجہ نہ بڑھتی. مثلا یہی ویکسین کی مثال لیں, اگر فوری طور پہ ان کو میسر ہو جاتی تو یہ اتنی زیادہ زحمت نہ کرتے اتنے اس پروسیس میں. ریسرچ کا ایک بڑا کمپلیکیٹڈ پروسیس ہوتا ہے اور اس میں جن جن مراحل سے گزرنا ہوتا ہے وہ ایک بڑا ایک جسے کہتے ہیں ایک بندہ جب اس بارے میں سوچتا ہے پڑھتا ہے تو احساس ہوتا ہے کہ یہ تو ہم آسانی سے ہمیں تو ایک ڈوز مل گئی ہم نے تو اس کو لگوا دیا, لیکن اب پتہ ہے کہ کن کن مراحل سے جب لیبارٹری ٹیسٹ سے گزرتے ہیں پھر جو اس کا پورا آپ جس کو کہتے ہیں کلینیکل ٹیسٹ ہیں پھر اس کے تجربات ہیں پھر اس پہ پیپرز بنتا ہے اس پہ انالیسز ہوتے ہیں کیا 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 ایک لمبا سلسلہ ہے. تو عرض کرنے کا مقصد یہ ہے کہ وی کین ڈو, ہم کر سکتے ہیں, یہ وہ پیغام ہے. وہ جو سلوگن تھا انقلاب کا وہ اقتصاد میں بھی ہے, وہ میڈیکل میں بھی ہے, وہ دفاع میں بھی ہے اور انشاءاللہ ہر شعبے میں یہ ہوگا اور اسی کے نتائج ہوں گے.
یہ چیز شروع سے دیکھنے میں آئی کہ آیت اللہ خامنہ ای جب سے کورونا وائرس کی مہاماری شروع ہوئی ہے اس معاملے کو بڑی گمبھیرتا سے سنبھال رہے ہیں. اسلامی کرانتی کے ورشٹھ نیتا نے 6 مئی 2020 کو اپنے بھاشن میں کہا تھا کہ ہمارے اچھے ویگیانک یوا ویگیانک اور یوگیہ ادھین کرتا بیٹھیں اسی کورونا وائرس کی ویکسین اور انی ٹیکے بنانے پر کام کریں. اس کے بعد 10 مئی 2020 کو اپنے بھاشن میں سپریم لیڈر نے کہا کہ مجھے امید ہے کہ انشاءاللہ کورونا وائرس سے مقابلے کے بارے میں ہم بہت سے انیہ معاملوں کی طرح ایرانی پرتیبھا کا کمال دنیا کو دکھا سکیں گے اور ہمارے جوان جلد سے جلد اس وائرس کو پہچانیں گے اور اس سے مقابلے کا ویکسین اپلبدھ کرائیں گے. سپریم لیڈر نے 8 جنوری 2021 کو کہا تھا کہ کورونا کے لیے جو ویکسین تیار ہوئی ہے وہ ہمارے لیے گورو ہے, اس کا انکار نہ کریں, یہ ایک دیش کے لیے سمان کی بات ہے, دیش کے لیے گرو کی بات ہے. کئی طریقوں سے ویکسین کے لیے کوشش ہو رہی ہے, ایک ٹیکہ ہیومن ٹرائل تک پہنچ چکا ہے اور کامیاب رہا ہے, اس کا انکار کرنے کی کوشش نہ کریں. ورشٹھ نیتا نے کہا کہ کچھ لوگ ہیں جو دیش میں ہونے والے ہر بڑے کام کو ناممکن سمجھتے ہیں. جب ہمارے نوجوانوں نے پرمانو سینٹریفیوج تیار کر لیے تھے تو وہ اس کا انکار کر رہے تھے, کہتے تھے کہ ہو ہی نہیں سکتا, لیکن آپ نے دیکھا کہ کیا ہوا اور کہاں تک پہنچا. اس وقت بھی ایسا ہی ہے, یہ ویکسین بنا لی گئی ہے اور اس کا ہیومن ٹرائل ہو گیا. 21 مارچ 2021 کو ایرانی نوورش کے اوسر پر اپنے مہتوپورن بھاشن میں سپریم لیڈر نے کہا کہ جب کورونا آیا تو شروعات میں ہمارے پاس ماسک نہیں تھے, دیش میں کوشش کی گئی, ہم ماسک کے معاملے میں آتم نربھر ہو گئے, اسی طرح آگے بڑھتے گئے یہاں تک کہ ہم ویکسین تک پہنچ گئے اور اللہ کی کرپا سے آج یہ ٹیکے کئی طریقوں و راہوں سے پروڈکشن ٹیسٹ اور تیاری تک پہنچ چکے ہیں, یہ دیش کے لیے سمان کی بات ہے. کچھ ودیشی ٹیکہ کار جو انصاف سے کام لیتے ہیں ہمارے دیش کی تعریف کر رہے ہیں. 16 جون 2021 کو سپریم لیڈر نے کہا تھا کہ جہاں بھی ہمارے راشٹر نے ہمت سے کام لیا وہ بڑے بڑے کام کرنے میں سفل رہا. آخری معاملہ یہی کورونا کی ویکسین کا ہے, ہمارے نوجوانوں نے اس بات کا انتظار نہیں کیا کہ ودیشیوں کے کنجوسات ہمیں ویکسین بیچیں, شروعاتی دنوں سے ہی انہوں نے کوشش کی, کام کیا اور کئی اہم طریقوں سے ویکسین کے سمبندھ میں محنت کی یہاں تک کہ ویکسین تک پہنچ گئے۔ پھر اس کے بعد 16 جون کو سپریم لیڈر نے اعلان کر دیا کہ مجھے لکھت روپ سے رپورٹ دی گئی ہے کہ سودیشی ویکسین بن گئی ہے اور ہم دنیا کا ایسا 5واں یا 6ٹھا دیش بن گئے ہیں جو کورونا کی ویکسین تیار کر سکتا ہے اور اچھا انفراسٹرکچر بھی موجود ہے۔ اس سے اندازہ لگایا جا سکتا ہے کہ کس طرح سپریم لیڈر نے اس سنکٹ کے دوران حالات پر نظر رکھی اور دیش کو صحیح دشا میں آگے لے جانے کی کامیاب کوشش کی۔ دوستو، کارکرم وش درپن یہیں پر سماپت ہوتا ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔
جل سنکٹ۔
دوستو، کارکرم جل سنکٹ کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور حسن عباس کا سلام سویکار کیجیے۔ آج کے کارکرم میں ہم آپ کو گرے واٹر کے بارے میں بتائیں گے۔
ہم سب جانتے ہیں کہ آج کل مانو سماج کی سب سے اہم چنتاؤں میں سے ایک پانی کی کمی ہے اور اس کے سمادھان کے لیے انیک طریقے پیش کیے گئے ہیں۔ اس کارکرم میں بھی ہم آپ کو پانی کی کمی کے سنکٹ سے مقابلے کی ایک شیلی سے پریچت کرائیں گے۔ یہ شیلی گرے واٹر یا دھوسر جل کے استعمال کی ہے۔ میٹھے پانی کی سرکشا اور زمین کے اوپر اور نیچے جل سروتوں کی رکشا گرے واٹر کے استعمال کے کچھ فائدے ہیں۔
گرے واٹر پناہ پریوگ ہونے والے پانی کو کہتے ہیں جو گھریلو سیوریج سے نکلتا ہے۔ کپڑے و برتن دھونے اور نہانے کے بعد جو پانی نکلتا ہے اسے گرے واٹر کہا جاتا ہے۔ اس پانی کو سینچائی، شوچالیوں کے سائفن یا عمارتوں کے نرمان میں استعمال کیا جاتا ہے۔ گرے واٹر شہروں کے سیوریج سے نکلنے والے 50 سے 80% تک کے پانی پر آدھارت ہوتا ہے۔ گرے واٹر میں شوچالیوں میں استعمال ہونے والے پانی کو چھوڑ کر ہر طرح کا پانی شامل ہوتا ہے۔ گرے واٹر یا گھریلو سیوریج کے پانی میں اور شوچالے کے پانی میں بہت انتر ہے، کیونکہ شوچالے کے پانی کو گندے پانی کے روپ میں جانا جاتا ہے جس میں مانو مل شامل ہوتا ہے۔
اس بارے میں جو شودھ کیے گئے ہیں ان سے پتا چلتا ہے کہ آج ایسے بہت سے دیشوں میں جنہیں پانی کی کمی کا سامنا ہے گرے واٹر کا استعمال ہو رہا ہے اور اس سے ان کا جل سنکٹ کسی حد تک کم ہوا ہے۔ کھیت کی بات ہے کہ بہت سے دیشوں میں پرچلت ایک غلط سوچ یہ ہے کہ پینے کے پانی کو کھیتوں اور پارکوں کی سینچائی اور شوچالیوں کے لیے استعمال کیا جاتا ہے، جس سے فلٹر کیے گئے اور پینے کے پانی کا ایک بڑا بھاگ ویرتھ ہو جاتا ہے، جبکہ پودوں کی سینچائی یا شوچالیوں کے سائفن جیسے سارجنک استعمال کے لیے گرے واٹر جیسے سروتوں کا استعمال ہونا چاہیے۔
घर के पौधों की सिंचाई ग्रे वाटर के इस्तेमाल की सबसे मुख्य और सुरक्षित जगह है। सन 2010 में क्लोरिडो विश्वविद्यालय की ओर से किए जाने वाले शोध के अनुसार सिंचाई के लिए ग्रे वाटर के इस्तेमाल में कोई नुकसान नहीं है। इसके अलावा अब कुछ देशों में विकसित तकनीकों के माध्यम से स्नान गृह और शौचालय का ग्रे वाटर शौचालयों के साइफन में फिर से लौटाया जाता है और उसका दोबारा इस्तेमाल होता है। बताया जाता है कि इस तरह का सिस्टम पानी के इस्तेमाल की दर को 30% तक कम कर सकता है। इसी तरह ग्रे वाटर को घर में हीटिंग के उपकरणों के ईंधन की आपूर्ति के लिए भी इस्तेमाल किया जाता है। उदाहरण स्वरूप, हमाम को गर्म करने के सिस्टम के लिए ग्रे वाटर के इस्तेमाल से पानी के व्यर्थ जाने की दर में 60% की कमी आई है।
काले और सफेद पानी से ग्रे वाटर का अंतर इस बात का कारण बना है कि बहुत से देश इसके संबंध में विभिन्न प्रकार के कार्यक्रम तैयार करें। इसे पानी के इस्तेमाल में कमी और पानी के अभाव से मुकाबले के एक साधन के तौर पर प्रयोग करें। अलबत्ता ग्रे वाटर और उसके इस्तेमाल की जगह की स्वच्छता के बारे में जो संवेदनशीलता पाई जाती है वो इस बात का कारण बनी है कि विभिन्न देश इसके इस्तेमाल के बारे में कड़े कानून बनाएं। कुछ देशों में सीवरेज के पानी के इस्तेमाल पर पूरी तरह से पाबंदी है और कुछ देशों में इस संबंध में कई सीमितताएं हैं।
उदाहरण स्वरूप, ब्रिटेन में इसकी अनुमति है और नागरिक विशेष तकनीक के इस्तेमाल करके अपने पौधों की सिंचाई और शौचालय के लिए ग्रे वाटर का इस्तेमाल कर सकते हैं। कनाडा में भी, जबकि वहां पर्याप्त मात्रा में पानी पाया जाता है, नागरिकों को इस बात की अनुमति हासिल है कि वे कपड़े धोने, सिंचाई करने और शौचालय के लिए ग्रे वाटर इस्तेमाल करने हेतु अपने घरों में विशेष तकनीक का प्रयोग करें। इस देश में बारिश के पानी को भी ग्रे वाटर की श्रेणी में रखा गया है।
ग्रे वाटर को इस्तेमाल करने के मामले में ऑस्ट्रेलिया सबसे मशहूर देशों में से एक है। इस देश के कुछ लोग तो ग्रे वाटर को नहाने के लिए भी इस्तेमाल करते हैं। जापान में रिसाइकलिंग सिस्टम के माध्यम से ग्रे वाटर को इमारतों में इस्तेमाल करने का चलन काफी पहले से है और इसमें निरंतर वृद्धि हो रही है। इस प्रकार से कि सन 1969 में ग्रे वाटर की परियोजनाएं 18 थी, जो सन 2010 में बढ़कर 104 तक पहुंच गई। वर्तमान समय में इन परियोजनाओं की संख्या बहुत अधिक है।
अरब देशों में भी पानी की कमी, जल संकट और जलवायु के परिवर्तन के कारण जल स्रोतों के उपयोग के लाभदायक तरीकों और खेती बाड़ी के लिए फिल्टर्ड सीवरेज के माध्यम से पानी की आपूर्ति की शैलियों की खोज की जा रही है। इस संबंध में मिस्र, सीरिया, संयुक्त अरब इमारात और सऊदी अरब सबसे बड़े उपभोक्ता माने जाते हैं और दोबारा इस्तेमाल होने वाले पानी का लगभग 75% भाग इन्हीं से विशेष है।
ग्रे वाटर को फिर से इस्तेमाल करने के सिस्टमों में सस्ती और हाथ से अंजाम दी जाने वाली शैलियों से लेकर पानी को फिल्टर करने तक के तरीके शामिल हैं जो उस पानी से चर्बी और ठोस पदार्थों को निकाल देते हैं। आरंभिक फिल्टर सिस्टम में तलछट रोकने वाले एक या कई टैंक होते हैं जो एक फिल्टर की मदद से पानी में मौजूद चर्बी और ठोस पदार्थों को निकालकर उसे ग्रे वाटर में बदल देते हैं जो सिंचाई के लिए पूरी तरह से तैयार होता है। यह सिस्टम बहुत सस्ता व किफायती है और जमीन के नीचे सिंचाई के लिए इस्तेमाल होता है। दूसरे स्तर के फिल्टर सिस्टमों में तेल, चर्बी और ठोस कणों की अधिक मात्रा को पानी से निकाला जाता है और उस पानी को जमीन के ऊपर की सिंचाई के लिए इस्तेमाल किया जा सकता है।
ग्रे वाटर के दोबारा इस्तेमाल के सिस्टमों की सफलता बड़ी हद तक उसकी देखभाल के लिए किए जाने वाले प्रयासों पर निर्भर है। ग्रे वाटर का लगाया गया एक यंत्र घर के मालिक या उस यंत्र से लाभ उठाने वाले के कंधों पर कुछ जिम्मेदारियां डालता है जो उस सिस्टम को तैयार करने वाली कंपनी के दिशा निर्देशों के अनुसार उसकी सही देखभाल पर आधारित हैं। उपभोक्ता को ये बात सुनिश्चित बनानी चाहिए कि वो जिस सिस्टम की देखभाल कर रहा है वो पूरे समय सही काम कर रहा है और अगर उसमें कभी भी गड़बड़ हो तो उसे तुरंत ठीक किया जाए।
घरों में इस्तेमाल होने वाले पानी से लाभ उठाने के लिए सबसे पहले बर्तन धोने के सिंक, वॉश बेसिन और हमाम जैसे सीवरेज के भागों में एक पाइपलाइन बिछानी होती है। उसके बाद उस सिस्टम के माध्यम से दो चरणों में इस पानी को फिल्टर करना होता है। पहला चरण पानी का नीचे जाकर बैठ जाना है और दूसरा चरण पानी की सफाई के फिल्टरों का इस्तेमाल है। इस पानी के पुनः प्रयोग के लिए जरूरी है कि हर घर में आंतरिक सिस्टम के काम करते समय पानी की निकासी के उक्त भागों को दूसरे भागों से अलग कर दिया जाए, या दूसरे शब्दों में घर में इस्तेमाल हो चुके पानी की निकासी के भाग को दो अलग अलग भागों में बांट दिया जाए।
शायद पहली नजर में ऐसा लगे कि ग्रे वाटर को एकत्रित करके उसे इस्तेमाल के लायक बनाने वाले सिस्टम को स्थापित करना बड़ा मुश्किल काम होगा और इस पर बड़ा खर्च आता होगा, और संभव है कि आपको अपने घर के करीब इस सिस्टम के लिए जरूरी उपकरण भी न मिलें क्योंकि ये सिस्टम नया है, लेकिन इनमें से कोई भी बात इस पर ध्यान न देने का बहाना नहीं बन सकती। आप अभी से अपने घर में ग्रे वाटर इकट्ठा करके उसे दोबारा इस्तेमाल कर सकते हैं। हम आपको इसका तरीका बताते हैं।
सबसे पहले घर के किसी कोने में एक बाल्टी रखिए और घर के गुलदानों के नीचे मौजूद पानी को इकट्ठा करके उसे दोबारा गुलदानों में डालने के लिए इस्तेमाल कीजिए। दूसरी ये कि जब आप नल में गर्म पानी आने के लिए उसे खोलते हैं तो गर्म पानी के आने तक जो ठंडा पानी आता है उसे बेकार में मत बहाइए, बल्कि नल के नीचे एक बाल्टी रखिए और उसमें वो ठंडा पानी इकट्ठा कीजिए। इस पानी को आप कपड़े और बर्तन धोने और दूसरे कामों में इस्तेमाल कर सकते हैं। तीसरे ये कि अगर आप घर वालों के छोटे कपड़ों को हाथ से धोते हैं तो धोवन या मैले पानी को फेंकिए मत, आप उसे शौचालय के साइफन में इस्तेमाल कर सकते हैं।
चौथे ये कि कपड़े धोने की मशीन में पानी की निकासी के लिए जो पाइप होता है उसे सीवरेज से न जोड़िए। इस पानी को भी टॉयलेट के साइफन में इस्तेमाल किया जा सकता है। पांचवें ये कि अगर आप अधिक बारिश वाले इलाके में रहते हैं तो छत से नीचे आने वाली पानी की पाइप या डाउन पाइप की ओर से निश्चित न हो जाइए। आप उनके नीचे खाली बाल्टी रख सकते हैं और जब बारिश ज्यादा हो रही हो तो आप इस पानी से अपने फ्लैट में उगाए गए फूल पौधों की सिंचाई कर सकते हैं या फिर साइफन में इस्तेमाल कर सकते हैं। एक स्वच्छ और मुफ्त पानी है।
हमें ये बात नहीं भूलनी चाहिए कि पेयजल की बड़ी मात्रा से सिंचाई करना पानी को बर्बाद करना और फजूल खर्ची है, खासकर ऐसे समय में जब पौधे इस्तेमाल हो चुके पानी से जिसमें उनके लिए पौष्टिक तत्व भी होते हैं बेहतर ढंग से बढ़ते हैं। ग्रे वाटर का इस्तेमाल पर्यावरण के लिए पैदा होने वाली बहुत सी समस्याओं का बड़ा ठोस समाधान है और संभावित रूप से निकट भविष्य में इसके अलावा कोई दूसरा बुनियादी समाधान बचेगा भी नहीं। अब सवाल यह है कि क्या प्रयोग हो चुके पानी का दोबारा इस्तेमाल सुरक्षित है? जवाब है हाँ, बिल्कुल सुरक्षित है। इस समय अमेरिका के इलाके में 2.2 करोड़ लोगों के लिए ग्रे वाटर के 80 लाख सिस्टम हैं। पिछले 60 साल से जब प्रतिवर्ष 1 अरब लोगों ने प्रयोग हो चुके पानी का इस्तेमाल किया, अब तक उक्त पानी से बीमारी फैलने का एक भी मामला सामने नहीं आया है।
अंत में ये अहम बात भी याद रखनी चाहिए कि ग्रे वाटर को किसी भी स्थिति में पीने के लिए इस्तेमाल नहीं किया जा सकता और इस पानी को पौधों के ऊपर भी नहीं डाला जाना चाहिए क्योंकि ये पौधों के स्वास्थ्य के लिए अच्छा नहीं है। इसी तरह ग्रे वाटर को कभी भी इकट्ठा नहीं करना चाहिए। बहुत ही गुणवत्ता वाला ग्रे वाटर पाया जाता है जिसे पौधों की सिंचाई के लिए इस्तेमाल किया जा सकता है, बल्कि अल्प अवधि के लिए उसे स्टोर भी किया जा सकता है। ये ग्रे वाटर बारिश का पानी है जिसके लिए सिर्फ इकट्ठा और स्टोर करने की सैद्धांतिक शैली इस्तेमाल करने की जरूरत होती है। इस काम के माध्यम से धरती पर रहने वालों के लिए अच्छे भविष्य की आशा रखी जा सकती है क्योंकि इस समय भी धरती को पानी की कमी या दूसरे शब्दों में जल संकट का सामना है।
तो दोस्तों इसी के साथ कार्यक्रम जल संकट की ये कड़ी यहीं पर समाप्त होती है, अनुमति दीजिए।
दोस्तों भी आप सुन रहे थे प्रोग्राम जल संकट, जिसे पेश कर रहे थे साथी हसन अब्बास और मरियम मेहरदादी। अंत में मुख्य समाचारों का सारांश एक बार फिर पेश है। सुप्रीम लीडर ने कहा है कि दुश्मनों ने ईरान से जुड़े कई मुद्दों को लेकर उम्मीदें बांध रखी थी, लेकिन सभी साजिशें नाकाम हो गईं। तेहरान का कहना है कि IAEA के साथ समझौते के बारे में भी कोई फैसला नहीं लिया गया है। अमरीकी फाइटर जेट ने बमबारी की अमरीकी लड़ाकू विमानों की बमबारी में हशदुशाबी के कई जवान शहीद हो गए और नई दिल्ली द्वारा सीमा पर 50,000 अतिरिक्त जवानों की तैनाती के फैसले से भारत चीन के बीच तनाव में वृद्धि हो सकती है। आशा है सभा के प्रोग्राम आपको पसंद आए होंगे। प्रोग्राम के बारे में आप अपने विचार हमारे ईमेल आईडी पर भेज सकते हैं, hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.com/hi। इसी के साथ मोहम्मद अली कुम्मी और साथियों को इजाजत दीजिए। शुभरात्रि, खुदा हाफिज।
بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی جمہوریہ ایران کی آواز۔